الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أول بيت وضع للناس للذي ببكة مباركا للذي ببكة مباركا وهدى للعالمين فيه آيات بينات مقام إبراهيم ومن دخله كان آمنا ولله على الناس حج البيت من استطاع إليه سبيلا ومن كفر فإن الله غني عن العالمين صدق الله العظيم. بے شک سب سے پہلا گھر جو مقرر ہوا لوگوں کے واسطے یہی ہے جو مکہ میں ہے، برکت والا اور ہدایت جہاں کے لوگوں کو. اس میں نشانیاں ہیں ظاہر، جیسے مقام ابراہیم، اور جو اس کے اندر آیا اس کو امن ملا، اور اللہ کا حق ہے لوگوں پر حج کرنا. اس گھر کا جو شخص قدرت رکھتا ہو اس کی طرف راہ چلنے کی، اور جو نہ مانے تو پھر اللہ پرواہ نہیں رکھتا دنیا کے لوگوں کی. بزرگان محترم، اس سے پہلی آیات میں ایک اعتراض ہوا تھا کہ حضور پاک صلی اللہ علیہ وسلم اور اہل ایمان ایک طرف حضرت ابراہیم علیہ الصلوۃ والسلام کے مذہب اور ملت پر ہونے کا دعویٰ کرتے ہیں، اور دوسری طرف اونٹ کا گوشت اور اس کا دودھ پیتے ہیں. اس کا تفصیل سے جواب دیا گیا کہ ابراہیم علیہ الصلوۃ والسلام کی شریعت میں اونٹ کا گوشت اور دودھ حلال رہا ہے. بعد میں چل کر حضرت یعقوب علیہ الصلوۃ والسلام نے خود اپنی ذات پر ایک بیماری کی وجہ سے حرام کیا تھا، اور اللہ نے بھی ان کے اولاد پر اس کو ان کے اپنے اوپر حرام کر لینے کی وجہ سے حرام کر دیا تھا، اور حضرت ابراہیم پر نہ اونٹ کا گوشت حرام تھا نہ اس کا دودھ. یہاں ایک اور اعتراض کر رہے ہیں. اعتراض یہ ہے کہ حضرت سیدنا ابراہیم علیہ الصلوۃ والسلام اصلاً عراق کے رہنے والے تھے، پھر انہوں نے ملک شام کی طرف ہجرت کی، اور ملک شام میں ہی حضرت ابراہیم آباد ہوئے، اور وہیں سے ان کی ذریت اور ان کی اولاد اور ان کی نسل چلی، اور ان کی نسل میں ہزاروں انبیاء کرام پیدا ہوئے، اور وہ سب ملک شام میں پیدا ہوئے. ملک شام ایک بہترین سرسبز و شاداب باغات والا علاقہ رہا ہے، اور تم مکہ المکرمہ میں پیدا ہوئے ہو جو ملک شام سے کوسوں دور ہے، اور بے آباد، نہ وہاں کوئی پانی ہے نہ وہاں کوئی گھاس ہے، بالکل بے آباد زمین میں تم پیدا ہوئے، اور تم دعویٰ کرتے ہو ابراہیم علیہ الصلوۃ والسلام کے مذہب پر اور ان کی ملت اور شریعت پر ہونے کا، یہ دعویٰ کیسے صحیح ہو سکتا ہے؟ اس کا جواب اللہ تبارک و تعالی یہاں دے رہے ہیں کہ بے شک حضرت ابراہیم علیہ الصلوۃ والسلام ملک شام میں ہی تھے اور وہ ان کا وطن تھا، لیکن ابراہیم علیہ الصلوۃ والسلام نے سب سے پہلے اللہ کا گھر بنایا تو مکہ المکرمہ میں بنایا، اور وہ ملک شام سے مکہ المکرمہ آئے اور اپنی بیوی حضرت ہاجرہ کو اور اپنے بیٹے حضرت اسماعیل کو مکہ المکرمہ میں، اس وقت جہاں نہ کوئی پانی تھا نہ دانا تھا، چھوڑ کر چلے آئے۔ پھر جب اللہ کا حکم ہوا اور حضرت اسماعیل علیہ الصلوۃ والسلام کچھ بڑے ہوئے اور اپنے باپ کے ساتھ چلنے پھرنے کے قابل ہو گئے، تو اللہ تبارک و تعالی کا حکم ہوا کہ بیت اللہ کو تعمیر کیا جائے۔ ابراہیم علیہ الصلوۃ والسلام نے بیت اللہ کی تعمیر کی، اور بہت بعد میں بیت المقدس کی تعمیر ہوئی ہے۔ لہذا ابراہیم علیہ الصلوۃ والسلام مکہ المکرمہ میں آئے ہیں اور اپنا گھر وہاں بسایا ہے، اور سب سے پہلے اللہ کا گھر وہاں انہوں نے بنایا ہے۔ اس لحاظ سے ہمارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا اور آپ کی امت کا یہ کہنا بالکل درست ہے کہ ہم ابراہیم علیہ الصلوۃ والسلام کی ملت اور شریعت پر قائم ہیں، اور اصول میں، بنیادوں میں تو کوئی فرق ہے ہی نہیں، اکثر مسائل میں بھی وہی ہمارے مسائل ہیں جو حضرت سیدنا ابراہیم علیہ الصلوۃ والسلام کے اپنے اور ان کی امت کے تھے۔ تو اللہ تبارک و تعالی نے یہاں یہ جواب دیا ہے کہ بے شک پہلا وہ گھر جو لوگوں کی عبادت کے لیے بنوایا گیا وہ گھر ہے جو مکہ المکرمہ میں ہے، وہ گھر نہیں جو ملک شام میں بیت المقدس ہے، وہ گھر پہلے نہیں بنایا گیا۔ یہی یہاں اللہ تبارک و تعالی مضمون بیان کرتے ہوئے جواب دیتے ہیں، ان اول بیت وضع للناس للذی ببکہ مبارکا وہدى للعالمین، یقیناً پہلا وہ گھر جو لوگوں کے واسطے یعنی ان کی عبادت کے واسطے بنایا گیا ہے، مقرر کیا گیا ہے، وہ گھر ہے جو بکہ میں یعنی مکہ میں ہے، برکتوں والا ہے اور ساری دنیا کے لیے ہدایت ہے، مرکز ہدایت ہے۔ یہاں بیت اللہ کی تعمیر کے تعلق سے کچھ باتیں سمجھ لینا اچھا ہے۔ تاریخی روایات میں ہے کہ ابراہیم علیہ الصلوۃ والسلام سے بہت پہلے، سب سے پہلے بیت اللہ کو فرشتوں نے تعمیر کیا، پھر حضرت سیدنا آدم اور حضرت سیدنا حوا علیہم الصلوۃ والسلام جب جنت سے زمین پر اتارے گئے، انہیں حکم ہوا کہ جاؤ بیت اللہ کی تعمیر کرو، اور یہ بھی لکھا ہوا ہے، یہ کہا گیا اللہ کی طرف سے کہ تم لوگوں میں، انسانوں میں سب سے پہلے ہو، اللہ کا گھر بھی تم سب سے پہلے بناؤ۔ فرشتوں نے تعمیر کیا ہو یا نہ کیا ہو، لیکن یہ بات معلوم ہو رہی ہے تاریخی روایات کے حوالے سے کہ حضرت آدم علیہ الصلوۃ والسلام مکہ المکرمہ پہنچے اور انہوں نے بیت اللہ کی تعمیر کی۔ فرشتے نے جس طرح سے حضرت آدم کو بتایا کہ بیت اللہ کہاں ہے، اس کی بنیادیں کہاں ہیں، उन बुनियादों पर हजरत आदम अलैहिस्सलात वस्सलाम ने बैतुल्लाह की तामीर की। हजरत आदम अलैहिस्सलात वस्सलाम के बाद बहुत जमाना तक बैतुल्लाह कायम रहा। फिर सईदुना नूह अलैहिस्सलात वस्सलाम के जमाने में जो तूफान आया था, उस तूफान में बैतुल्लाह मुनहदिम हो गया और वो ढह गया, गिर गया। इसी तरह से सदियों तक रहा। फिर हजरत सईदुना इब्राहिम अलैहिस्सलात वस्सलाम को हुक्म हुआ तो हजरत इब्राहिम अलैहिस्सलात वस्सलाम मुल्क शाम से आए और हजरत सईदुना इस्माइल अलैहिस्सलात वस्सलाम को लेकर उन्होंने बैतुल्लाह की तामीर की। तो हजरत इब्राहिम बैतुल्लाह के मेमार हैं, हो सकता है पहले मेमार हो, लेकिन ज्यादा जो बात दिल को लगती है और ज्यादा जो बात अच्छी और सच्ची है कि बैतुल्लाह बहुत पहले से है और इब्राहिम अलैहिस्सलाम उसके दूसरे मेमार हैं, मेमार सानी हैं। इब्राहिम अलैहिस्सलाम को हजरत जिब्राइल अलैहिस्सलाम ने बैतुल्लाह की बुनियादें बता दी थी और रेत का, मिट्टी का तूदा, जैसे मिट्टी बहुत सारी जमा हो जाती है तो अच्छा खासा एक ढेर सा वहां जमा हो जाता है, तो बुनियादों पर मिट्टी बहुत जमा हो गई थी। जिब्राइल अलैहिस्सलाम के बताने पर हजरत इब्राहिम अलैहिस्सलाम ने उन बुनियादों को खोद कर निकाला और उन्हीं बुनियादों पर बैतुल्लाह की तामीर की। और जो बैतुल्लाह इब्राहिम अलैहिस्सलाम ने बनवाया था, आज उसमें कुछ रद्दो बदल हो चुका है, उसी शक्ल पर बाकी नहीं है। इब्राहिम अलैहिस्सलाम जब बना रहे थे तो एक पत्थर मकाम इब्राहिम, हो सकता है जन्नत से आया हुआ हो जैसा कि बाज हदीसों में है, उस पर खड़े होकर इब्राहिम अलैहिस्सलाम ने बैतुल्लाह की तामीर की। और अल्लाह ने उसमें ये तासीर रखी थी कि जब आप ऊपर को जाते थे तो पत्थर ऊंचा होता था और नीचे आने की जरूरत पड़ती तो पत्थर नीचा हो जाता, और उसी पत्थर पर सईदुना इब्राहिम अलैहिस्सलाम के दोनों कदम के निशान पूरी तरह से बैठ गए जो आज भी मौजूद है। और ये क्यों है, आज तक वजह क्या है समझ में नहीं आई, लेकिन मुफस्सिरीन ने बड़ी अच्छी वजह लिखी है। वजह यह लिखी है कि मुल्क शाम के लोगों ने, यानी यहूदो नसारा ने इनकार किया था कि इब्राहिम अलैहिस्सलाम मक्का नहीं गए और तुम उनके मजहब पर नहीं हो, तो अल्लाह ने उनके कदम के निशानात पत्थर पर बिठा दिए और ये साबित कर दिया कि ये कयामत तक के लिए दलील है और गवाही है कि सईदुना इब्राहिम यहां आए। और उसकी बड़ी दलील ये है कि सख्त पत्थर पर उनके कदम के निशानात मौजूद हैं। अब वो मकाम इब्राहिम है, उसी मौके पर हजर अस्वद भी नाजिल हुआ था जन्नत से। जब बैतुल्लाह की तामीर हो गई तो फिर एक लंबा जमाना बैतुल्लाह अपनी तामीर पर रहा, फिर उसकी तामीर गिर गई तो जुरहम एक कबीला वहां आबाद हुआ था, उस कबीले ने बैतुल्लाह को बनवाया। फिर उसके बाद जब वो तीसरी मर्तबा गिरा है तो अमालिका एक कौम थी, उस कौम ने उसकी तामीर की है और यही तामीर बाकी रही कुरैश के जमाने तक। जब हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्र 35 साल की हो गई तो उस वक्त कुरैश ने दोबारा बैतुल्लाह की तामीर की। जब कुरैश ने तामीर की, अगरचे कुरैश के अंदर हजारों खराबियां थी, लेकिन बैतुल्लाह की बड़ी ताजीम और बहुत इकराम किया करते थे, उसका बड़ा एहतराम करते थे। लिहाजा उन्होंने चंदा किया और शर्त रखी कि हलाल माल से ही दिया जाए, अल्लाह का घर तामीर हो रहा है, इसमें कोई हराम माल ना हो, मुश्तबह माल ना हो। अब जो चंदा हुआ तो कलील चंदा हुआ, इसलिए कि अक्सरों के पास हलाल माल नहीं था। अब जब कुरैश ने तामीर की तो उस वक्त चंदा के कम होने की वजह से कुरैश ने एक हिस्सा बैतुल्लाह का निकाल दिया, जिसको हतीम कहा जाता है, और बाद में उसे दीवार बनाकर दीवार के जरिए से एक तरह से दाखिल किया गया, वरना कुरैश ने उतना हिस्सा निकाल दिया था, वो बैतुल्लाह का हिस्सा है। इसी वजह से एक मौके पर हजरत आयशा रजी अल्लाह उन्हा ने ख्वाहिश जाहिर की अपने शौहर हुजूर पाक अलैहि सलातु वस्सलाम से कि बैतुल्लाह के अंदर नमाज पढ़ने को जी चाहता है। आप उनको हतीम में ले गए और फरमाया कि दो रकात यहां पढ़ लो, ये बैतुल्लाह के अंदर पढ़ने के बराबर है। तो कुरैश ने जो तामीर की उसमें कई तरह से रद्दोबदल किया, एक तो तामीर मुख्तसर की, एक हिस्सा छोड़ दिया, और बैतुल्लाह के दो दरवाजे थे इब्राहिम अलैहिस्सलाम के जमाने में, एक दरवाजा तो वहीं जो आज है, दूसरा दरवाजा उसके बिल मुकाबिल था कि लोग एक दरवाजे से दाखिल होते थे, नमाज पढ़ते थे, दूसरे दरवाजे से निकल जाते थे। और तीसरी बात यह थी कि बैतुल्लाह का दरवाजा जमीन से लगा हुआ था। अब कुरैश ने यह किया कि एक तो एक हिस्सा निकाल दिया और दूसरा एक दरवाजा बंद करा दिया, और तीसरा काम जो एक दरवाजा था उसे भी बहुत ऊंचा कर दिया ताकि हर एक दाखिल ना हो सके, जिसे वो चाहे दाखिल करें, जिसे वो ना चाहे दाखिल ना करें। तो इस तरह से रद्दोबदल कर दिया। और जब बैतुल्लाह तामीर हो गया, हजरे अस्वद को उसकी जगह रखने का मसला था। ये ऐसा मसला था कि कुरैश के जो कबीले थे, हर कबीला ये चाहता था कि ये फजीलत हमको हासिल हो। तो अब हर एक का दावा था, कोई भी इसके लिए तैयार नहीं था कि दूसरे को छोड़ कर दे। तो उन्होंने एक बहुत बूढ़े शख्स से राय ली। तो एक बूढ़े शख्स ने कहा कि यहीं ठहर जाओ। बिल्कुल सुबह सवेरे जो शख्स बैतुल्लाह के अंदर आएगा, हरम के अंदर आएगा, वो जो फैसला करेगा उसका फैसला मान लेंगे। अब सबकी निगाहें बैतुल्लाह की तरफ थी कि कौन सबसे पहले मताफ में आता है। तो देखा हमारे आका जनाब मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे जो सबसे पहले मताफ में आए, तो सब ने राजी होकर कहा ये सादिक हैं, ये अमीन हैं, हम इन पर राजी हैं। अब अल्लाह के नबी आए और आपके सामने ये मुकदमा रखा गया, तो आपने ऐसा फैसला दिया कि बड़े बड़े अकलमंद हैरान रह जाए। आपने ये कहा कुरैश के जितने कबीले हैं सब आए, और एक चादर मंगवाई। चादर मंगवाने के बाद हजरे अस्वद को आपने अपने हाथ से चादर के बीच में रखा, और ये रखा कि हर कबीले का जो सरदार है वो इस चादर को उठाएगा। लिहाजा 10 कबीले ने उनके उनके सरदार पहुंचे और उसको उठाया, सबको फजीलत हासिल हो गई। जब काबतुल्लाह के पास ले गए तो अल्लाह के नबी अपने हाथ से उठाकर नसब कर दिए, हजरे अस्वद को बैतुल्लाह में लगा दिए। ये शरफ आपको मिला और अल्लाह तबारक व ताला ने अता किया। तो यही जो कुरैश ने बनाया था, यही बैतुल्लाह बहुत जमाने तक बाकी रहा। अल्लाह के नबी अलैहिस्सलाम की शदीद ख्वाहिश थी कि इब्राहिम अलैहिस्सलाम के तर्ज पर बैतुल्लाह को बनाया जाए, लेकिन ये बात आपने किसी को नहीं बताई, सिर्फ हजरत आयशा को बताई, इसलिए कि आप ये चाहते थे कि बैतुल्लाह को बनाया जाए, लेकिन आप अंदेशा समझते थे कि लोग अभी अभी मुसलमान हुए हैं, अगर मैं बैतुल्लाह को असरेनो बनाऊंगा इब्राहिम अलैहिस्सलाम पर, तो फिर उनके दिल में खटक हो जाएगी, शक पैदा हो जाएगा, इसलिए कि अभी अभी नए मुसलमान हुए हैं, इसलिए एक जमाना जाना चाहिए। तो आप अलैहिस्सलाम की हयात नहीं रही, और फिर खुलफाए राशिदीन के जमाने में यही रहा। یہاں تک کہ حجاج ابن یوسف ایک طرف وہ حاکم تھا کوفہ وغیرہ میں، اور ادھر اس کے زمانے میں حضرت عبداللہ ابن زبیر رضی اللہ عنہ نے خلافت کا اعلان کیا، وہ ان کے ہاتھ پر بیعت نہیں کیے، ان کی خلافت قائم ہو گئی. تو عبداللہ ابن زبیر رضی اللہ عنہ کو یہ حدیث معلوم تھی، اللہ کے نبی علیہ الصلوۃ والسلام کی یہ خواہش تھی، وہ اپنی خالہ حضرت عائشہ سے سن چکے تھے، اور اللہ ان کے زمانے میں ایسا کوئی اندیشہ بھی نہیں تھا، لوگ پرانے مسلمان ہو گئے تھے. تو انہوں نے ابراہیم علیہ الصلوۃ والسلام نے جو بیت اللہ جس طرح سے بنوایا تھا بالکل اسی طرح سے بنوایا، لیکن ان کا زمانہ بہت تھوڑا رہا، پھر حجاج ابن یوسف نے حملہ کر کے انہیں شہید کر دیا، اور ان کا بنایا ہوا بیت اللہ باقی رہنے نہیں دیا، پھر اس نے اسے توڑ کر جیسے قریش کے زمانے میں بیت اللہ رہا اسی طریقے پر بنا دیا. یہی طریقہ یعنی یہی بیت اللہ رہا یہاں تک کہ ہارون رشید کا زمانہ آیا. تو ہارون رشید نے امام مالک رحمہ اللہ سے یہ خواہش ظاہر کی کہ میں اللہ کے نبی علیہ الصلوۃ والسلام کی خواہش کے مطابق بیت اللہ بنانا چاہتا ہوں. امام مالک رحمہ اللہ نے سختی سے روک دیا کہ اب بیت اللہ پر ہاتھ نہ رکھو ورنہ بادشاہوں کے ہاتھ کا کھلونا ہو جائے گا، ایک یوں بنائے گا ایک یوں بنائے گا، بادشاہوں کے ہاتھ کا کھلونا ہو جائے گا. اب جو بیت اللہ ہے یہ حجاج ابن یوسف کا بنایا ہوا ہے اور وہی چلا رہا ہے، البتہ اس میں مرمت ہوتی رہی. آخری مرمت اور آخری جو کام اس میں ہوا ہے وہ سعودی حکومت کا ہوا ہے، انتہائی مضبوط ہوا ہے، یعنی پتھر بھی وہی ہیں، بیت اللہ سب کچھ وہی ہے، جگہ وہی ہے، البتہ انہوں نے اس کو نہایت مضبوط کر دیا کہ صدیوں تک اب اس میں ایسی کوئی خرابی نہیں آ سکتی، اس طرح سے انہوں نے مضبوط کیا. تو یہ بیت اللہ کی تاریخ ہے. اب جو یہاں مضمون ہے وہ یہ ہے کہ سب سے پہلے بیت اللہ کی تعمیر ہوئی، پھر بیت المقدس کی تعمیر ہوئی. بیت المقدس کی تعمیر حضرت سلیمان علیہ الصلوۃ والسلام نے کی جو مشہور ہے، اور ابراہیم علیہ الصلوۃ والسلام کے صدیوں بعد، بہت سالوں کے بعد حضرت سلیمان علیہ الصلوۃ والسلام تشریف لاتے ہیں اور وہ بیت المقدس بناتے ہیں. لیکن اصل بات کیا ہے، بخاری شریف میں روایت ہے، حضرت ابو ذر غفاری رضی اللہ عنہ اس کے راوی ہیں، انہوں نے اللہ کے نبی علیہ الصلوۃ والسلام سے پوچھا کہ دنیا میں سب سے پہلے کون سی مسجد بنائی گئی. اللہ کے نبی نے فرمایا سب سے پہلے مسجد حرام بنائی گئی. پھر انہوں نے پوچھا اس کے بعد کون سی مسجد بنائی گئی، تو اللہ کے نبی نے فرمایا بیت المقدس جو مسجد ہے وہ مسجد بنائے گی، مسجد اقصی. حضرت ابو ذر نے پوچھا ان دونوں کے درمیان کتنی مدت اور کتنا فاصلہ رہا، تو اللہ کے نبی نے فرمایا 40 سال کا. اس کا مطلب یہ ہوا کہ سیدنا ابراہیم علیہ الصلوۃ والسلام نے بیت اللہ کو بنوایا اور 40 سال کے بعد حضرت ابراہیم نے ہی مسجد اقصی کی بھی تعمیر کی، انہی کے ہاتھوں سے بیت المقدس کی بھی تعمیر ہوئی. حضرت سلیمان علیہ الصلوۃ والسلام معمار ثانی تھے، انہوں نے اس کو اور مضبوط بنوایا، اس کی تکمیل کی. اصل بنانے والے سیدنا ابراہیم علیہ الصلوۃ والسلام ہیں. لہذا اب ان کا جو دعویٰ ہے اہل کتاب کا کہ بیت المقدس یہ پہلی مسجد ہے، یہ دعویٰ غلط ہے. پہلی مسجد مسجد حرام ہے، اور مسجد حرام کے بالکل سیدھ میں ساتویں آسمان پر البیت المعمور ہے، جس کا اللہ تبارک و تعالی نے قرآن میں سورہ طور میں بھی ذکر کیا ہے. ساتویں آسمان کے بالکل نیچے اسی کے بالمقابل اللہ نے بیت اللہ اور کعبۃ اللہ کو دنیا کے اندر رکھا ہے، اس کو بنوایا ہے. لہذا بیت اللہ کی تعمیر ہوئی، اور مسجد اقصی یہ سب لوگوں کا قبلہ نہیں ہے، یہ صرف اہل کتاب کا قبلہ رہا ہے. इब्राहिम अलैहिस्सलाम के बनवाने के बाद हजरत इसहाक उनकी औलाद के लिए मस्जिद अक्सा को किबला बनाया गया, वरना असल किबला बैतुल्लाह ही है, पहले से वो किबला चला आ रहा है और वही किबला इंशाअल्लाह कियामत तक रहेगा। और मुसलमानों को 16 या 17 महीने बैतुल मक़दिस की तरफ नमाज पढ़ने का हुक्म दिया गया था, जैसे सैयकुल सुफहा के अंदर ये बात आई और वहां तफसील से कह दी गई कि 16 या 17 महीने, जैसे अल्लाह के नबी हिजरत फरमाकर मदीनतुल मुनव्वरा आते हैं, आपको हुक्म होता है कि आप बैतुल मक़दिस की तरफ रुख कर लें, तो 16 या 17 महीने आप और मुसलमान बैतुल मक़दिस की तरफ जो नमाज पढ़े हैं वो दूसरी वजह से पढ़े हैं कि मुसलमानों के दिलों में तमाम अंबिया कराम की महब्बत कायम रहे। और जैसे यहूदो नसारा का हाल है कि बाजों को मानते हैं बाजों को नहीं मानते हैं, मुसलमान ऐसे ना रहे, अल्हम्दुलिल्लाह मकसद हासिल हो गया। मुसलमानों के दिलों में जैसे अपने नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अजमत है, वैसे ही तमाम अंबिया कराम की अजमत है। सारे अंबिया की मुसलमान खुलकर अजमत करते हैं और सबसे मोहब्बत करते हैं, तो ये मकसद था जिसके लिए चंद दिनों के लिए बैतुल मक़दिस की तरफ रुख करने का हुक्म दिया गया। अल्हम्दुलिल्लाह ये मकसद हासिल हो गया। तो इसी बात को यहां फरमा रहे हैं, इन्ना अव्वल बैतुन वुज़िअ लिन्नास, बिलाशुबा पहला वो घर जो लोगों के लिए बनाया गया लोगों की इबादत के वास्ते, वो घर है जो मक्का में है। यहां बैतुल मक़दिस के एतबार से कह रहे हैं। अब हो सकता है हजरत सैयदना आदम अलैहि सलातो सलाम जो पहले इंसान थे उन्होंने जो बैतुल्लाह की तामीर की, तो ये बहुत मुमकिन है कि उन्होंने सबसे पहले अल्लाह का घर बनाया हो फिर अपने लिए घर बनाया, ये बहुत मुमकिन है। और ये भी हो सकता है कि इंसानों ने अपने अपने घर बनाए हो और फिर हजरत आदम अलैहिस्सलाम अल्लाह का हुक्म पाकर बैतुल्लाह बनवाए हो। लेकिन यहां जो मकसद है वो ये कहना है, बैतुल मक़दिस अल्लाह का पहला घर नहीं है, मस्जिद अक्सा पहला घर अल्लाह का नहीं है, बैतुल्लाह और मस्जिद हराम ही अल्लाह का पहला घर है। ये वो घर है जो मक्का में है। बक्का ये लफ्ज क्यों यहां इख्तियार किया गया, तो कहते हैं कि यही नाम पिछली किताबों में आया हुआ है मक्कतुल मुकर्रमा में, मक्कतुल मुकर्रमा का पिछली किताबों में, जबूर में भी बक्का ही कहा गया। और अहले किताब पर जो सहीफे नाजिल हुए उन सहीफों में भी तौरात और इंजील में भी उसको बक्का से ही याद किया गया। और अरबों में आदत थी कि वो बा को मीम से बदल देते थे, लिहाजा बाद में उसको बक्का से मक्का कर दिया गया। और मक्का का माना भी शहर का है और बक्का का माना भी शहर का है। और ये मशहूर है बाला बक्का एक शहर है, तो बक्का वहां भी ये लफ्ज मौजूद है, बाल का माना है बुध, तो बाला बक्का का माना है बुतों का शहर। ऐसे ही मक्का का माना शहर का है, अब यही माना मक्का का भी है और मदीना का माना भी शहर का है। लिहाजा एक अजीम शान शहर को मक्का कहा जाता है, एक अजीम शान शहर को मदीना कहा जाता है, फिर बाद में ये नाम खास हो गए। तो वो घर है जो मक्का में यानी मक्का में है, बाबरकत है और सारी दुनिया के लिए हिदायत है। बरकत कैसे है, मुफस्सिरीन उलमा लिखते हैं कि जाहिरी बरकत भी है और मानवी बरकत भी है, यानी जाहिरी बरकत और रूहानी बरकतें, और दसियों बरकतें जाहिरी हैं और दसियों बरकतें मानवी हैं। एक जाहिरी बरकत यह है, अल्लाह तबारक व ताला ने वहां रिज्क को उंडेल रखा है, अल्लाह ताला रिस्क देते हैं लेकिन मक्का वालों पर रिस्क बरसाया जाता है। और कभी भी मक्का में रहने वालों को भूख और प्यास की तकलीफ नहीं होती, یہی نہیں کہ مکہ والے بلکہ حج کے موقع پر لاکھوں لوگ جو مکہ المکرمہ میں پہنچتے ہیں اور رہتے ہیں، ان لاکھوں لوگوں کو آسانی سے دو یا تین وقتوں کا کھانا ملتا ہے، اور اسی لیے مشہور ہے کہ مکہ المکرمہ میں کوئی بھوکا نہیں سوتا ہے، اللہ تعالیٰ رزق دیتے ہیں اور انڈیل دیتے ہیں اور کوئی تنگی نہیں. اور یہ بھی حضرت سیدنا ابراہیم علیہ الصلوۃ والسلام کی دعا ہے، بیت اللہ بنانے کے بعد انہوں نے دعا کی، رب اجعل هذا البلد آمینا وارزق له من الثمرات، کہ پروردگار اس شہر کو امن والا بنائیے اور اس شہر کے رہنے والوں کو رزق دیجئے پھلوں کا اور دوسری چیزوں کا. لہذا مکہ والے کچھ بھی بنواتے نہیں ہیں، سب بنا بنایا اللہ تبارک و تعالیٰ سے، اللہ تبارک و تعالیٰ پوری دنیا سے وہاں پہنچاتے ہیں. ایسی بہت ساری برکتیں ہیں، لیکن ایک برکت ہم نے ظاہری ذکر کی، معنوی روحانی برکت. مثلا ایک برکت یہ ہے کہ دنیا بھر میں کہیں بھی نماز پڑھے وہ ثواب نہیں، لیکن مسجد حرام میں نماز پڑھے تو ایک نماز کا ثواب 100,000 نمازوں کے برابر ہے، 100,000 نمازوں کے برابر وہاں ثواب دیا جاتا ہے. اس کے علاوہ اللہ تبارک و تعالیٰ نے وہاں کیا کیا رکھے ہیں ان کو آگے بتا رہے ہیں. تو ظاہری اور باطنی روحانی برکتوں والا ہے وہ، ہدل للعالمین، اور ساری دنیا والوں کے لیے ہدایت ہے. ہدایت کیسے ہے؟ ایک تو وہاں حج ہوتا ہے جو پوری دنیا میں کہیں نہیں ہو سکتا ہے، وہاں بیت اللہ ہے، اور پھر مزدلفہ ہے، منا ہے، عرفات ہے، جمرات ہے، مشعر حرام ہے، زمزم ہے، حجر اسود ہے، مقام ابراہیم ہے، اور بھی بہت ساری اللہ تبارک و تعالی نے ہدایت کی چیزیں رکھی ہیں. تو ایک تو حج ہوتا ہے جو ہدایت کا ذریعہ ہے، اور دوسری بات ساری دنیا والوں کے لیے بیت اللہ قبلہ ہے. اب آدمی دنیا میں کہیں بھی رہے، اس کی نماز اسی وقت درست ہوگی جب وہ اپنا رخ بیت اللہ کی طرف کرے گا. بیت اللہ کی طرف رخ نہیں کرے گا تو اس کی نماز ہی نہیں ہوگی. حتیٰ کہ ٹرین میں ہے، جہاز میں ہے، کسی بھی جگہ ہے، حکم یہ ہے کہ اگر ٹرین گھوم جائے، جہاز گھوم جائے، اسی کے ساتھ گھوم جانا ضروری ہے. اور جیسے جیسے قبلہ بدلتا جائے نماز کی حالت میں بدلتے رہیں، ورنہ نماز نہیں ہوگی. تو بیت اللہ ساری دنیا والوں کے لیے قبلہ ہے، مرکز ہدایت ہے. وہی بات اللہ فرما رہے ہیں، مبارک و ہدل للعالمین فیہ آیات بینات مقام ابراہیم. بیت اللہ میں واضح اور ظاہری نشانیاں ہیں، مقام ابراہیم ہے، یعنی بہت سی نشانیاں ہیں. جیسے بتایا گیا حجر اسود ہے اور زمزم ہے. زمزم بھی بیت اللہ کی ظاہری برکت بھی ہے، معنوی برکت بھی ہے. ظاہری برکت یہ ہے کہ زمزم سے پیاس بھی بجھتی ہے، بھوک بھی مٹتی ہے، اور ایک مہینہ تک بھی آدمی زمزم کا استعمال کرتا رہے گا تو ایک مہینہ تک بھی اسے بھوک نہیں لگے گی، اور یہ تجربہ ہے جو کیا گیا. اور اللہ نے زمزم میں شفا رکھی ہے، ظاہری بیماریوں سے بھی اور باطنی بیماریوں سے بھی. اور پھر زمزم کہتے ہیں پورے مکہ المکرمہ میں کہیں بھی کنواں نہیں ہے، کہیں بھی کوئی چشمہ نہیں ہے. جتنا پانی آتا ہے کارپوریشن سے باہر سے آتا ہے، صرف ایک زمزم وہ کنواں ہے جو ایک وقت میں ہزاروں لاکھوں ٹن پانی اپنا باہر دیتا ہے، اور پوری دنیا والے اس پانی سے فائدہ اٹھاتے ہیں. اس پانی میں کتنی خوبیاں ہیں اور کتنی صحت ہے وہ الحمدللہ سب جانتے ہیں. تو ایک تو زمزم ہے، اللہ کہتے ہیں فیہ آیات بینات، اس میں واضح نشانیاں ہیں، مقام ابراہیم ہے. مقام ابراہیم خاص طور پر اس لیے بیان کر رہے ہیں کہ اہل کتاب انکار کرتے ہیں، इब्राहिम अलैहिस्सलाम नहीं पहुंचे थे, इब्राहिम अलैहिस्सलाम वहां पहुंचे हैं, उसको अपना वतन बनाया है, वहां पत्थर पर खड़े हुए, वो पत्थर भी बरकतों वाला है। वो पत्थर पहले बैतुल्लाह के अंदर था, फिर उसको बैतुल्लाह के बाहर नीचे रखा गया, और इस्लाम के बाद अल्लाह के नबी अलैहिस्सलाम पर वही नाजिल हुई के बैत मकाम इब्राहिम को नमाज की जगह बनाओ, तो फिर उसको सामने नसब किया गया। और ये ख्वाहिश हजरत उमर रजी अल्लाह अनु की थी, उन्होंने कहा या रसूल अल्लाह लवित्तखज़ना मकाम इब्राहिम मुसल्ला, कि अगर हम काश मकाम इब्राहिम को नमाज की जगह बना लेते तो अल्लाह ने आयत नाजिल कर दी वत्तखिदु मकाम इब्राहिम मुसल्ला, के मकाम इब्राहिम को नमाज की जगह बना लो। तो मकाम इब्राहिम के पास तवाफ की दो रकात अदा की जाएगी, मकाम इब्राहिम के पास अगर जगह ना हो तो पूरे हरम में कहीं भी पढ़ सकते हैं, मकाम इब्राहिम के पास पढ़ने का ही उसका हुक्म है। ومن دخله كان آمنا, और जो मक्का में दाखिल होगा वो अमन वाला हो जाएगा, अमन वाला हो जाएगा, यानी शरीयत भी यही है और अल्लाह तबारक व तआला ने निजाम भी ऐसा ही बनाया है। इसी वजह से मक्कतुल मुकर्रमा में दो तरह की पाबंदियां हैं, एक तो हुदूद हरम की पाबंदियां हैं और एक एहराम बांधने वालों के लिए खास पाबंदियां हैं, कि वहां किसी शिकारी किसी जानवर का शिकार नहीं कर सकता, वहां कोई दरख्त वगैरह निकाल नहीं सकता, कोई घास निकाल नहीं सकता, और कांटेदार दरख्त है उसको भी निकाल नहीं सकता। ये सब मसाइल किताबों में लिखे हुए हैं, बाद में इंतजामिया ने ये काम किया है, वरना लोगों को इजाजत नहीं दी गई। और अरब के लोग इसकी इतनी ताजीम करते थे, हजार बुराइयां उनमें थी, लेकिन जो भी बैतुल्लाह में मस्जिद हराम में दाखिल हो जाता उसे बिल्कुल नहीं छेड़ते, खा वो उनका सख्त दुश्मन हो। यहां तक कि लिखा है अगर किसी आदमी के सामने उसके बाप का कातिल भी आ जाता वो नजरें झुकाकर आगे बढ़ जाता, बाप के कातिल को कुछ नहीं कहता था। ये हरम मोहतरम और मस्जिद हराम के एहतराम की बात उनकी घुट्टी में पड़ी हुई थी, उसका एहतराम किया करते थे। वमन दखलहु काना आमिना, और जो उसमें दाखिल होगा वो अमन वाला होगा। वलिल्लाही अलन नासि हिज्जुल बैति मन इस्तता इलैहि सबीला, आगे लोगों पर अल्लाह का एक हक बता रहे हैं। अब हजरत इब्राहिम अलैहिस्सलाम ने बैतुल्लाह तामीर किया, यही नहीं कि तामीर करके चले आए, बैतुल्लाह की तामीर के बाद उन्होंने अल्लाह से पूछा आपके हुक्म के मुताबिक बैतुल्लाह की तामीर हो चुकी है, अब अल्लाह ने हुक्म फरमाया कि जबल अबू कुबैस पर खड़े होकर हज का ऐलान करो। तो दुनिया का पहला पहाड़ जबल अबू कुबैस है, तो जबल अबू कुबैस पर खड़े होकर इब्राहिम अलैहिस्सलाम ने हज का ऐलान किया, और अल्लाह ने वो ऐलान पूरी दुनिया में पहुंचाया, बल्कि कयामत तक के लिए पहुंचा दिया। जितने हज करने वाले हैं उन्होंने वो ऐलान सुना। आज क्यों नहीं समझ में आ रहा है? इसलिए कि हम गैब को नहीं समझ सकते, अल्लाह ने सुनवा दिया। जब दूसरी दुनिया आएगी तो वो आवाज हमको याद आ जाएगी। और लिखते हैं जिस शख्स ने जितनी मर्तबा लब्बैक कहा अल्लाह ताला उतनी मर्तबा उसे हज की दौलत अता फरमाते हैं। तो वलिल्लाही अलन नास हिज्जुल बैती, लोगों पर अल्लाह का हक है बैतुल्लाह का हज करना। मन इस्तता इलैहि सबीला, जो वहां तक पहुंचने की ताकत रखता है। ताकत रखने से मतलब यह है कि बैतुल्लाह हज करने का जो खर्च है, यहां से जाने, वहां रहने, वहां से वापस आने, और फिर अगर अपने अहले इयाल हो तो यहां उनके लिए भी खर्च का इंतजाम है तो हज फर्ज होता है। ये सब इंतजामात हो तो हज फर्ज होता है। और औरत के जिम्मे, औरत के जिम्मे अगर हज फर्ज होता है तो तन्हा फर्ज नहीं होता, उसके महरम के साथ फर्ज होता है। अगर उसका महरम खुद हज कर लेता है अपने पैसे से तो और बात है, वरना औरत पर जब हज फर्ज होता है तो उसके महरम के साथ वो महरम का खर्च भी दे, उस पर ये हज फर्ज होता है। लिहाजा यहां रुककर इसको समझना चाहिए। आज जो शरीयत की पामाली हो रही है और ये कहा जा रहा है कि बगैर महरम के सफर करके आओ बिल्कुल हराम है, नाजायज है, जो भी इस तरह से करेंगे वो कबीरा गुनाह के मुर्तकिब होंगे। शरीयत मुतहरा में इसकी कतान इजाजत नहीं है कि महरम के बगैर सफर किया जाए। मनिस्तताई लही सबीला, और जो इतनी ताकत नहीं रखता है, उसके पास इतने पैसे नहीं हैं, उस पर हज फर्ज नहीं होता है। हाँ, अगर वो हज अदा करता है तो खुश नसीबी की और सआदतमंदी की बात है। इसी वजह से अल्लाह के नबी अलैहिस्सलाम ने एक हदीस में फरमाया, जो शख्स ज़ादो राहिला का मालिक हो जाए, राहिला से मुराद सवारी, ज़ाद से मुराद तोशा यानी पैसे, जो शख्स ज़ादो राहिला का मालिक हो जाए, जो बैतुल्लाह तक पहुंचाए, फिर भी वो हज ना करे, तो अल्लाह की जिम्मेदारी नहीं कि वो यहूदी होकर मरे या नसरानी होकर मरे। तो इतनी वईद सुनाई गई, लिहाजा हज बैतुल्ला एक अजीम शान अमल है और इस्लाम की जो पांच बुनियादें हैं उनमें से पांचवी बुनियाद है। जो हज कर लेता है तो यूं समझिए कि बुनियाद उसकी पूरी हो गई, और हज का जो आखिरी रुकन है अल्हम्दुलिल्लाह वो भी उसका अदा हो जाता है। ومن كفر فإن الله غني عن العالمين, और जो कोई कुफर करे तो यकीनन अल्लाह सारी दुनिया से और दुनिया वालों से बेनियाज है, यानी अल्लाह तबारक व ताला से रूगर्दानी करता है। अल्लाह की शान में तो कोई इजाफा नहीं होता। अल्लाह गनी है, बेनियाज है, मुस्तगनी है, समद है, लेकिन जो कुफ्र इख्तियार करेगा वो जहन्नम में जाएगा। और उलमा लिखते हैं ओमन कफरा का माना इनकार करना भी है और हज ना करना भी है, कि बावजूद इस्तेताअत के टाल मटोल करता है, हज नहीं करता है, चाहे वो दिल से मानता हो वो भी एक तरह से इनकार करने वाला है, अल्लाह तबारक व ताला की बरकतों से हमेशा महरूम रहेगा। الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم عليه يا حي يا قيوم برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم ارزقنا حجا مبرورا وسعيا مشكورا وذنبا مغفورا وتجارة لن تبور برحمتك يا أرحم الراحمين